الحمد لله الحمد لله رب العالمين الصلاة والسلام على رسوله الكريم فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم سورة البقرة میں 224 نمبر آیت ہم آج شروع کریں گے. پیچھے یہ بات چل رہی تھی کہ وہ لوگ جو اپنی بیویوں سے الگ ہونے کی قسم کھا لیتے ہیں تو ان کو 4 مہینے کی مہلت ہے, اور اگر وہ واپس لے لیں تو اللہ تعالیٰ مغفرت فرمانے والا ہے, یعنی ان کی قسم کے اوپر ان کو سزا نہیں دے گا. وَإِنْ عَزَمُ الطَّلَاقِ, اب دوسری شکل یہ ہے کہ وہ طلاق کا فیصلہ کر لیں. یعنی ایلا کی صورت میں دو راستے دیے جا رہے ہیں, ایک یہ راستہ دیا جا رہا ہے کہ وہ اپنا قسم واپس لے لیں, اور دوسرا راستہ یہ دیا جا رہا ہے کہ وہ طلاق کا فیصلہ کر لیں. تو اگر وہ طلاق کا فیصلہ کرتے ہیں تو فَإِنَّ اللَّهَ سَمِيعٌ عَلِيمٌ, تو پھر اللہ تعالیٰ سننے والا اور جاننے والا. تو اب یہ دونوں راستے اللہ تعالیٰ نے کھول دیے ہیں. ایسا نہیں ہے کہ قسم کھا لی تو اب کوئی راستہ نہیں ہے, اللہ نے اپنی طرف سے اجازت دے دی ہے کہ دونوں میں سے کوئی بھی ایک طریقہ اختیار کیا جا سکتا ہے. ایک یہ کہ قسم جب کھا لی ہے تو قسم واپس لے لیں, اپنی بیوی واپس لے لیں, نکاح قائم رہے گا, اور اگر وہ طلاق کا فیصلہ کرتے ہیں تو پھر طلاق کے آگے قواعد اللہ تعالیٰ بیان کر رہے ہیں, پھر وہ جدائی ہو جائے گی لیکن عورت لٹکی نہیں رہے گی. یعنی جو اصل مسئلہ ہے وہ یہ کہ قسم کھا لیتے تھے, نہ طلاق دیتے تھے نہ بیوی کی طرح رکھتے تھے, تو اس سے ایک عورت جو بیچاری لٹکی رہتی تھی, نہ وہ آزاد ہوتی تھی نہ وہ نکاح میں ہوتی تھی, اس کو اللہ تعالیٰ نے خاتمہ کر دیا. تو جس طرح سے اس کی مہلت دی کہ 4 مہینے کی مہلت ہے ایلا کی قسم اٹھانے والوں کے لیے, اسی طرح آگے طلاق کے لیے بھی کچھ قواعد بتائے جا رہے ہیں. یہ واضح رہنا چاہیے کہ طلاق کا اصل قانون سورہ طلاق میں ہے, جب وہاں پہنچیں گے تو انشاءاللہ اس کو دیکھیں گے. یہ اس قانون طلاق کے بعد پیدا ہونے والے کچھ سوالات بھی ہیں, اور کچھ یہاں کی جو مناسبت تھی ایلا کے حوالے سے ان کے پیش نظر بھی واضح کر دیا گیا ہے. تو فرمایا کہ اگر یہ طلاق کا فیصلہ کر لیں تو اللہ تعالیٰ سننے والا اور جاننے والا ہے. مطلب اب ایلا ختم ہو جائے گا, اللہ تعالیٰ عورت کو آزاد قرار دے دیں گے, اور جس نے طلاق دی ہے تو اس کو یہ دھیان رکھنا چاہیے کہ اللہ تعالیٰ سمیع علیم ہے, طلاق دینے کی وجہ درست ہونی چاہیے, اور جو طلاق دینے والا ہے وہ اس چیز کو خیال رکھے, اور جس کو طلاق دی جا رہے وہ بھی اس چیز کو خیال رکھے کہ اللہ تعالیٰ سننے والے اور جاننے والے ہیں. تو جب طلاق کا لفظ بولا جائے گا اس وقت کیا احتیاطیں کرنی ہیں, جب طلاق کا اطلاق کیا جائے گا تب کیا احتیاطیں کرنی ہیں, وہ سب واضح ہونی چاہیے. ایسا نہیں کہ اللہ کو دھوکہ دے سکتے ہو, اللہ کو دھوکہ نہیں دے سکتے ہو. تو اس لیے کوشش کرو کہ طلاق کا معاملہ کرو یا قسم لینے کا معاملہ کرو تو خدا کو حاضر ناظر جان کر پھر کرو. آگے فرمایا کہ وَالْمُطَلَّقَاتُ يَتَرَبَّصْنَ بِأَنفُسِهِنَّ ثَلَاثَةَ قُرُوءٍ, جو طلاق یافتہ عورتیں ہیں وہ اپنے آپ کو روکے رکھیں گی 3 قروء تک, 3 طہر تک. وَلَا يَحِلُّ لَهُنَّ يَكْتُمْنَ مَا خَلَقَ اللَّهُ فِي أَرْحَامِهِنَّ, اور ان کے لیے یہ جائز نہیں ہے کہ وہ اس چیز کو چھپائیں جو اللہ نے ان کے رحم میں پیدا کر دی ہیں. اِن كُنَّ يُؤْمِنَّ بِاللَّهِ وَالْيَوْمِ الْآخِرِ, اگر وہ واقعی اللہ پر اور آخرت پر ایمان رکھتی ہیں تو ایسا نہیں کریں. اب جو جن کو طلاق دی گئی ایلا کی صورت میں یا ویسے طلاق کی صورت میں, تو ان کے لیے پہلا حکم خواتین کے لیے یہ ہے کہ وہ 3 قروء تک رکے رہیں گی. قروء کے اوپر بحث ہے ہمارے شافعی اور حنفی علماء کے مابین. ایک کا خیال ہے کہ اس کا مطلب ناپاکی کے دن ہے, اور ایک کا خیال ہے کہ پاکی کے دن ہے. لیکن اگلی جو آیت ہے وَلَا يَحِلُّ لَهُنَّ, کہ ان خواتین کے لیے جائز نہیں ہے کہ جو کچھ اللہ نے رحم مادر میں پیدا کیا اس کو چھپائیں, اس سے بات واضح ہو جاتی ہے کہ قروء کا مطلب ناپاکی کے دن ہے, کیونکہ کاؤنٹ کرنے میں وہی صحیح ہیں طہر کے مقابلے میں. اگرچہ دونوں ہی کاؤنٹ کر سکتے ہیں لیکن طہر کو اگر دھیان رکھا جائے تو وہ ٹائم بہت بڑھ جائے گا, اور جو ناپاکی کے دن ہیں وہ ظاہر ہے کہ متعین واضح ہو جاتے ہیں. اور جو چیز یہ فیصلہ کرنے کی ہے کہ رحم مادر میں کچھ ہے یا نہیں ہے, وہ بھی طہارت کے دن نہیں ہیں بلکہ وہ ناپاکی کے دن ہیں. تو فرمایا کہ طلاق دی جانے والی عورتیں جو ہیں وہ اپنے آپ کو روکے رکھیں گی اتنے دنوں تک, और उनके लिए जायज़ नहीं है कि वो अपने रहम मादर में होने वाली औलाद को छुपाएं। कुरान मजीद के बारे में याद रखिए कि अल्लाह ताला ने शुरू से ही, जब से अल्लाह की शरीयत नाजिल हो रही है, तब से ये बात वाज़े है कि जो हकीकी नस्बत है औलाद की, वो सिर्फ नसब से कायम होती है और रहम से कायम होती है। इन दो के अलावा कोई रिश्ता औलाद और वालदैन का रिश्ता कायम नहीं कर सकती। तीसरी चीज़ जो अल्लाह ताला ने जायज़ रखी है इस मसले में, वो रज़ात है। लेकिन रज़ात के हुक्म सारे वो नहीं हैं जो हकीकी औलाद के हैं, लेकिन बहरहाल रिश्तेदारी, निकाह वगैरह के मामलात में वही मामलात हैं जो सगे माँ बाप के हैं, वही रज़ाई माँ बाप के हैं। तो इसलिए रज़ात और इसमें जो आजकल की ज़ुबान में हम कह सकते हैं कि जो बायोलॉजिकल माँ बाप हैं, बस वही माँ बाप हैं, ख्वा वो सुल्ब से हों ख्वा वो रहम मादर से हों, तो बस वही असल में माँ बाप हैं और असल में औलाद वही है। दूसरी औलाद का रिश्ता निकाह के पहलू से जो होता है कि निकाह उसमें हराम हो जाता है, वो रज़ात का है। बाकी जो विरासत वगैरह है वो रज़ात के रिश्तों में कायम नहीं होती, रज़ात के रिश्तों में सिर्फ़ और सिर्फ निकाह की हुरमतें कायम होती हैं। तो फरमाया कि जो तलाक़ याफ्ता औरतें हैं वो 3 महीने तक, यानी 3 नापाकी के दिनों तक, 3 दौर जो नापाकी के होंगे उनमें वो इंतज़ार करेंगी, और उनके लिए जायज़ नहीं होगा कि वो अल्लाह के ने जो कुछ औलाद देनी है उसको छुपाएं। ये इसलिए कहा अल्लाह ताला ने कि जैसा मैं वादे कर रहा था कि अल्लाह ताला ये चाहते हैं कि जो बाप है उसकी नस्बत उसी की तरफ हो, जो माँ है उसकी नस्बत उसी की तरफ हो। तो माँ की नस्बत तो चूँकि बहुत वाजे होती है, लेकिन असल बाप की नस्बत होती है जो छुपी रह सकती है। तो इसलिए ज़रूरी करार दिया गया कि जिसकी औलाद होने वाली है उसको पता हो कि मेरे यहाँ औलाद होने वाली है। इसके दीगर फ़ायदे भी हैं, मिसाल के तौर पर बाज़ का तलाक रुक जाती है औलाद होने वाली हो, कुछ इस तरह के हिकमतें भी पेश नज़र होंगी। लेकिन बहरहाल यहाँ जो बात है वो यह कि वो इस पूरे दौर में इस बात को नहीं छुपाएंगी कि औलाद होने वाली है कि नहीं होने वाली है। और इसको अल्लाह ताला ने इतनी अहमियत दी है कि फरमाया कि अगर तुम ईमान रखने वाली हो अल्लाह और आखरत पर, तब तुम्हें नहीं छुपाना चाहिए। यानी ये ईमान के तकाजे के तौर पर बयान कर दिया। वबउलतुहुन्ना अहक्कु बिरद्दिहिन्ना फ़ी ज़ालिक। बउलतुहुन्ना, उनके शौहर जो हैं वो ज़्यादा हकदार हैं उनको लौटा लेने में, फ़ी ज़ालिक, इस टाइम के दौरान, जो 3 सलासत अकरू वाला टाइम है, 3 नापाकियों वाला जो टाइम है, इसके अंदर अंदर शौहर ज़्यादा हक रखते हैं उनको लौटा लेने का। इन अरादु इस्लाहन, शर्त यह है कि वो इस्लाह के इरादे से ऐसा कर रहे हैं, तंग करने के इरादे से नहीं कि तलाक दी वापस ले ली, तंग करने के लिए अगर इसलिए कर रहे हैं तो फिर नाजायज़ होगा। और अगर इस्लाह की नीयत से कि ठीक है दोनों मिलकर रहेंगे, सुलह कर लेते हैं और आइंदा दोनों एक दूसरे के हकूक़ पूरे करेंगे, अगर इस्लाह का इरादा हो तो शौहर ज़्यादा हक रखते हैं कि वो तलाक देकर वापस ले लें इस टाइम पीरियड के दौरान। ये अल्लाह ताला ने एक नरमी की है कि बाज़ औक़ात आदमी किसी वजह से फ़ैसला कर लेता है और इद्दत के दौरान जब बीवी दूर चली जाती है या एक तरह से अलग हो जाती है, तो अलहदा हो जाने की वजह से आदमी को और बीवी दोनों को, शौहर और बीवी को, सोचने का मौका मिल जाता है बाज़ औक़ात, एक दूसरे की कदर भी आ जाती है। तो इसलिए अल्लाह ताला ने एक हक रख दिया कि शौहर इसमें अपनी तलाक वापस ले सकता है। ये ज़ाहिर है कि बीवी के तरफ से किसी इकदाम की वजह से भी हो सकती है और शौहर के अपने दिल में ख्याल आने की वजह से भी हो सकती है। लेकिन उसने तलाक दी और अभी वो टाइम गुजर रहा है जिसमें 3 नापाकी के दौर आने हैं, उन 3 नापाकी के अदवार में शौहर चाहे तो अपनी तलाक वापस ले सकता है। अल्लाह ताला कह रहे हैं कि मैंने ये शौहर को हक दिया है इस टाइम के दौरान। वलहुन्ना मिसलुल्लज़ी अलैहिन्ना बिलमारूफ। बाकी मामलात में जो बीवियों के फ़राइज़ हैं उतने ही उनके हकूक हैं, यानी मर्द और औरत, मियाँ और बीवी दोनों के हक और जो हकूक और फ़राइज़ हैं दोनों बराबर हैं। ऐसा नहीं है कि वो कोई ज़्यादा कम तर हक रखती हैं मर्दों के मुकाबले में, नहीं, दोनों के हक बराबर हैं सिवाय इस एक हक के जो यहाँ दिया जा रहा है। तलाक वापस लेने का हक एक इजाफी हक है, निकाह का जो मामला है दोनों बराबर थे, लेकिन अब तलाक देने में एक हक अल्लाह ताला ज़्यादा दे रहे हैं शोहर को, और इसको आगे अल्लाह ने बयान भी कर दिया है। बस यही एक हक है जो उसको कवाम बनाता है। तो सूरह निसा में जो आगे चल कर आएगा कि अर्रिजालु कवामून अला निसा, उसकी एक बुनियाद यहाँ पर मौजूद है कि अल्लाह ताला ने उनको तलाक का हक दिया है कि वो तलाक दे सकते हैं और तलाक वापस भी ले सकते हैं इद्दत के दौरान। जब वो इद्दत गुजर जाएगी तो अब अल्लाह के दायरे में चली गई बात, अब वो वापस नहीं ले सकते, लेकिन इद्दत के दौरान में वो वापस ले सकते हैं। तो बउलतुहुन्ना अहक्कु बिरद्दिहिन्ना, तो शौहर जो हैं वो हक रखते हैं कि अपनी बीवियों को वापस लौटा लें। फ़ी ज़ालिक, इस टाइम के दौरान में, इन अरादु इस्लाहन, अगर वो इस्लाह करना चाहते हैं बदनीयती के साथ, जुल्म करने के लिए, कोई बुरे इकदाम के लिए, ऐसा नहीं किया जाएगा, बल्कि इस्लाह के लिए किया जाएगा, और इसी टाइम पीरियड के दौरान दौरान में। तो इसलिए सूरह तलाक में जाकर हम जैसे देखेंगे तो अल्लाह ताला ने फरमाया तल्लेकू हुन्ना लिद्दत हिन्ना, उनकी इद्दत का लिहाज करते हुए तलाक देनी है। तो तलाक देनी है उन दिनों में कि जब ठीक ठीक इद्दत शुमार की जा सके। बैठे बैठे तलाक देना ये मोमिनाना हरकत नहीं है, गैर मोमिनाना हरकत है। या आज रात को लड़ाई हुई तो तलाक दे दी, कल रात को लड़ाई हुई तलाक दे दी, नहीं, ये कोई बात नहीं है। आपने तलाक का फैसला किया है तो सोच समझ के, जब एक हैज़ गुजर जाए उसके बाद जो तोहर का पहला दिन हो उस दिन तलाक देनी होगी, ये लाजमी बात है, ताकि फिर आगे काउंटिंग सही हो, पूरी इद्दत आपको मालूम हो कि अब मैंने कब जाकर वापस ले सकता हूँ, कब वापस नहीं ले सकता। ये कोई तरीका नहीं है कि मैंने बैठे बैठे तलाक दे दी। मैं जब लोग मेरे पास आते हैं तलाक के मसाइल को लेकर, तो मैं इनको कहता हूँ गुस्से में तलाक नहीं दी जाती, तो कहते हैं और मोहब्बत से दी जाती है, तो मैं कहता हूँ हाँ, सोच समझ कर ठंडे तरीके से तलाक दी जाती है। बंदा मोमिन जज्बाती इंसान नहीं होता, वो तो खुदा का बंदा होता है, उसका मामला खुदा की एक बंदी के साथ है, उसके कुछ हकूक़ हैं, कुछ फ़राइज़ हैं। वो नबी अकरीम सल्लल्लाहु अलैहि वसल्लम के अल्फाज में मक्का मुअज़्ज़मा और खाना काबा की तरह मुकद्दस होती है, उसको आप ज़क़ नहीं पहुँचा सकते, उसके साथ आप जुल्म नहीं कर सकते हैं। अगर आप अपनी बीवी के साथ जुल्म करेंगे तो कल क़यामत वाले दिन पूछे जाएंगे। नबी अकरीम सल्लल्लाहु अलैहि वसल्लम ने हज्जतुल विदा के मौके पर फरमाया कि बताओ ये कौन सा महीना है। मुसलमानों ने कहा ये हज का महीना है। आपने फरमाया ये कौन सा शहर है। उन्होंने कहा मक्का मुअज्जमा है। आपने फरमाया ये कौन सा दिन है। उन्होंने कहा यह हज का दिन है। तो आपने फरमाया जो इन तीनों की इज्जत एहतराम है वही हर मुसलमान के जान माल और आबरू की। तो अगर कोई मक्का मुअज्जमा को गाली नहीं दे सकता तो अपने किसी दोस्त इंसान को, अपनी बीवी को भी गाली नहीं दे सकता। अगर कोई मक्का मुअज्जमा को मुनहदिम नहीं कर सकता तो अपनी बीवी को और अपने दोस्तों को और अपने बहन भाइयों को भी चोट नहीं पहुंचा सकता। ये मकाम है इंसानों का, और यही मकाम है बीवी का, यही मकाम है ससुराल का, यही मकाम है मेके का, कोई फ़र्क नहीं। और सच्ची बात यह है कि यही मकाम है दुश्मनों का भी, दुश्मनों के साथ भी नाइंसाफ़ी नहीं की जा सकती। कुरान मजीद इतना सख्त है काफिरों के बारे में, लेकिन कहा कि जब कोई कलमा पढ़ दे, सलाम फेर दे, तो तलवार वापस ले लो, मार नहीं सकते तुम, नाइंसाफ़ी हो जाएगी। और फिर तो सूरह तौबा में जाकर कहते हैं कि अगर कोई तुमसे पनाह ले और कहे कि मैंने, मुझ तक तो बात पहुंची नहीं, तो उसको पनाह दो, दुश्मन है सामने तलवार के नीचे आ गया हुआ। और हज़रत उसामा की तलवार के नीचे एक साहिब आ गए तो उन्होंने कलमा पढ़ दिया। हज़रत उसामा, हज़रत उसामा बिन जैद जो हैं रज़ी अल्लाह ताला अन्हु, तो उन्होंने ख्याल किया कि इसने तलवार के डर से कलमा पढ़ा, जान ले ली। लेकिन सवाल भी दिल में अटक गया कि पता नहीं मैंने सही किया कि नहीं किया। तो जाकर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से दरियाफ्त किया कि मैंने क्या कर बैठा हूँ, दुरुस्त किया। तो आपने फरमाया कि अफला शकक तक कलबा, तुमने उसका सीना चीर कर क्यों नहीं देख लिया कि सच बोल रहा है कि झूठ बोल रहा है। मतलब यह था कि तुमने गलत किया, तुम दिल कैसे चीर कर देख सकते हो। इसके बाद हज़रत उसामा कहते हैं कि मैं इतना पछताया कि सोच रहा था कि काश मैं आज से पहले पैदा ही ना हुआ होता और यह काम मुझसे ना हुआ होता। تو انسان کا احترام بہت زیادہ ہے اسلام کے اندر. احترام آدمیت یہ اسلام کے اولین پیغامات میں سے ہیں. لیکن ہم اپنی بیویوں کے ساتھ اور بیویاں اپنے شوہروں کے ساتھ اور ہم اپنے ہمسایوں کے ساتھ اور ہمسائے اپنے عزیزوں کے ساتھ اور دوستوں کے ساتھ جو کچھ ہم کرتے ہیں وہ بالکل ناجائز. تو یہاں فرمایا کہ دیکھو اصلاح کا ارادہ ہوگا تو پھر طلاق واپس لوگے. ظلم کرنے کا, دکھ پہنچانے کا, ذلیل کرنے کا, تنگ کرنے کا اگر ارادہ ہے تو پھر ایسا نہیں کرو گے. قرآن مجید میں یہ جو جملہ ہے ولاہن مثل الذی علیہن بالمعروف, دستور کے مطابق جو ان کے حق ہیں وہی ان کے فرائض. اسلام میں دو چیزیں ہمیشہ یاد رکھیے. کچھ چیزیں ہوتی ہیں جو دین اور اخلاق کا تقاضا ہوتی ہیں. مثلا جو ابھی ہم طلاق کا کیس پڑھ رہے ہیں تو یہ دین نے شوہر کو حق دے دیا کہ وہ طلاق دے گا اور واپس بھی لے سکتا, یہ دینی چیز ہو گئی. اخلاق کا تقاضا ہے ان ارادو اصلاح, کہ اصلاح کے ارادے سے کریں گے تو ٹھیک ہے. لیکن کچھ چیزیں معروف کا حصہ بن جاتی ہیں, سوسائٹی کا چلن ہوتا ہے وہ. مثلا پاکستان ہندوستان میں عام طور سے سوسائٹی کا چلن یہ ہے کہ عورتیں گھر سنبھالتی ہیں, یہ سوسائٹی کا چلن ہے, اس کو کوئی شرعی چیز نہیں کہنا چاہیے. تو بس ہماری سوسائٹی کا چلن ہے, کسی عورت کو نہیں پسند ہے تو ٹھیک ہے, لیکن عام طور سے ہم اس طرح سے گھروں میں رہتے ہیں تو یہ معروف ہوتا ہے. تو معروف میں پھر اگر کوئی چیز ظالمانہ ہو تو اس کو نکالی جائے گا, اس کو ختم کیا جائے گا, اس کو برداشت نہیں کیا جائے گا. تو اگر کسی عورت پر ظلم ہو رہا ہے تو اس کو درست کیا جائے گا. ہمارے ہاں جو ساس جوائنٹ فیملی سسٹم کی وجہ سے ساس بہو کے معاملات ہوتے ہیں, اس میں عام طور سے کبھی بہو کے اوپر ظلم ہو رہا ہوتا ہے اور کبھی ساس کے اوپر ظلم ہو رہا ہوتا ہے, وہ اسلام کے لیے بالکل ہی ناقابل قبول ہے. تو جوائنٹ فیملی سسٹم کا معروف ایسا معروف ہے کہ جس میں ناانصافی زیادہ ہوتی ہے. میں نے بہو بیٹیوں کو دیکھا ہے کہ ان کی شخصیت ہی ڈیمیج ہو جاتی ہے, وہ کسی قابل ہی نہیں رہتی. تو اس لیے یہ نہیں ہونا چاہیے کہ ہم اپنی بہو بیٹیوں کے اوپر اس طرح کا ظلم کریں کہ وہ ان کی شخصیت ہی بالکل ختم ہو کر رہ جائے. تو عورتوں کے اوپر بھی اتنی ہی ذمہ داری ہیں جتنے ان کے حقوق ہیں, یا ان کے اتنے ہی حقوق ہیں جتنی ان کے اوپر ذمہ داریاں ہیں بالمعروف. یعنی مرد و عورت کے حقوق کا کوئی فرق نہیں ہے. ان کو کھانا چاہیے تو ان کو بھی چاہیے, ان کو کپڑے چاہیے تو ان کو بھی چاہیے, ان کو رہنے کی جگہ چاہیے تو ان کو بھی چاہیے, ان کو نیند کا مقام چاہیے تو ان کو بھی چاہیے, سب برابر ہے. ان کو عزت چاہیے تو ان کو بھی عزت چاہیے, ان کی کوئی بات سننی چاہیے تو ان کی بات سننی چاہیے, سب جگہ پہ برابر ہیں. طلاق کا ایک حق اللہ تعالیٰ دے رہے ہیں اور فرمایا کہ بل الرجال علیہن درجہ, مردوں کو یعنی شوہروں کو اپنی بیویوں پر یہی ایک درجہ زیادہ حاصل ہے کہ وہ یہ کام کر سکتے ہیں, کہ طلاق دے کر واپس لے سکتے ہیں. یہ اس میں بیویوں کو اللہ تعالیٰ نے حق نہیں دیا کہ طلاق دینے کے بعد عدت کے دوران وہ انکار کر سکیں, ٹھیک ہے, سوائے اس کے کہ وہ یہ ثابت کر دیں کہ بھئی یہ ظالمانہ فیصلہ, ٹھیک, پھر سوسائٹی آ جائے گی. لیکن اگر دونوں میاں بیوی کے درمیان معاملہ ہے تو پھر بیویوں کو یہ حق حاصل نہیں ہے کہ وہ عدت کے دوران اگر شوہر واپس لے طلاق دینے کے بعد تو وہ اس کا انکار کرے, طلاق واپس ہو جائے گی. البتہ اب وہ طلاق لینا چاہیں تو ایک الگ بات ہے, وہ ایک اگلا کیس شروع ہو جائے گا, وہ طلاق لے سکتی ہیں, ان کو یہ حق دیا گیا ہے. لیکن بہرحال یہ حق اللہ نے ان کو دے دیا ہے کہ وہ عدت کے دوران میں طلاق دے کر واپس لے سکتے ہیں. واللہ عزیز حکیم, اور فرمایا کہ اللہ تعالیٰ کے بارے میں یاد رکھو کہ اللہ تعالیٰ عزیز ہیں اور حکیم ہیں, جو فیصلہ کر دیتے ہیں اس کو کوئی ٹال نہیں سکتا, اور جو بھی وہ فیصلہ کرتے ہیں حکمت کے تحت کرتے ہیں, وہ کوئی جذبات میں آ کر یا غیر حکیمانہ فیصلے نہیں کرتے. تو یہ اللہ تعالیٰ نے قانون کا ایک حصہ یہاں بیان کر دیا ہے کہ اگر ایلا کر لیا ہے اور ایلا کے بعد طلاق دینے کا فیصلہ کیا ہے تو طلاق کے بعد اتنا ٹائم عورتیں گزاریں گی, یہ ٹائم اگر وہ روکے رکھیں گی اور اس ٹائم کے دوران میں ان کا شوہر طلاق واپس لے سکتا ہے اور بیویوں کی طلاق ختم ہو جائے گی. اب ان کو یہ نہیں کہنا چاہیے کہ تم نے پہلے طلاق دے دی تھی اور اب واپس کیسے ہوگی, نہیں واپس ہو جائے گی. اور بیویاں انکار نہیں کر سکتیں کیونکہ اللہ کا فیصلہ ہے. البتہ وہ طلاق لینا چاہیں تو ایک الگ بات ہے, وہ الگ سے معاملہ ہو جائے گا. دوسری بات یہ کہ یہ جو طلاق ہے, اس طلاق میں جو عدت ہے اس کو بھی سمجھ لینا چاہیے کہ عدت ان ثلاثۃ قروء تک رہے گی, ثلاثۃ قروء کے بعد عدت ختم ہو جائے گی, عورت آزاد ہو جائے گی. تو ایک طلاق دینے سے معاملہ ختم ہو جائے گا. ایک طلاق دی, ایک طلاق دینے کے بعد ثلاثۃ قروء گزر گئے, ان تین قروء کے گزرنے کے بعد اگر طلاق شوہر نے واپس نہیں لی تو بیوی آزاد ہوگی, وہ جہاں چاہے شادی کر سکتی ہے, اب اس کے لیے کوئی رکاوٹ نہیں ہے, نکاح ختم ہو گیا. ٹھیک ہے, نکاح کے خاتمے کے لیے صرف ثلاثۃ قروء کا ٹائم گزرنا چاہیے, اس سے زیادہ کوئی مطالبہ اللہ تعالیٰ نے نہیں کیا. ہاں البتہ جب اولاد ہونے والی ہے تو پھر عدت لمبی بھی ہو سکتی ہے کم بھی ہو سکتی ہے, عدت لمبی بھی ہو سکتی ہے کم بھی ہو سکتی ہے, تو اولاد ہونے کے بعد عدت ختم ہو جائے گی. تو پہلی بات یہ کہ طلاق ہوئی, انتظار کرنا ہے, فوراً طلاق نافذ نہیں ہو جاتی. طلاق نافذ ہوگی اگلے تین مہینوں میں جا کر, اگلے تین قروء تک. اور دوسری بات یہ کہ عورتوں کو رکے رہنا ہے, کسی اور سے وہ نکاح نہیں کر سکتی, نکاح ان کا قائم ہے. تین قروء گزرنے کے بعد نکاح ختم ہوگا, تین قروء گزرنے سے پہلے نکاح ختم نہیں ہوگا. تین قروء کے بعد نکاح ختم ہو جائے گا, عورتیں آزاد ہیں, شوہر بھی آزاد ہیں, وہ جہاں چاہیں شادی کر سکتی ہیں. طلاق ابھی ایک ہی ہوئی ہے تو طلاق سے نکاح ختم ہو جائے گا. نکاح کو ختم کرنے کے لیے تین طلاقیں ضروری نہیں ہیں, یہ آیت یہ بتا رہی ہے. اب آگے فرمایا کہ الطلاق مرتان, یہ طلاق جو ہے جس میں بیوی کو طلاق دے کر ثلاثۃ قروء کے اندر واپس لیا جا سکتا ہے, یہ دو مرتبہ دی جا سکتی ہے. الف لام لگا ہوا, تو الف لام جب لگ جاتا ہے اس طرح تو پیچھے ہونے والی بات کی طرف اشارہ بھی ہوتا ہے. تو پیچھے جس طلاق کا ذکر ہوا ہے کہ جس میں طلاق دینے کے بعد عورتیں تین قروء تک, یعنی متعلقہ عورت تین قروء تک انتظار کرے گی, اور شوہر نے واپس نہیں لیا یا لے لیا ہے, ہر دو صورت میں یہ دو دفعہ ہی ہو سکتا ہے. ایک بیوی کے لیے, ایک نکاح کو ختم کرنے کے لیے یہ صرف دو دفعہ ہو سکتا ہے کہ طلاق دی اور عدت کے دوران واپس لے لی, یہ طلاق صرف دو دفعہ ہو سکتی ہے. ایک شوہر ایک بیوی کو ایک نکاح کے اندر یہ طلاق صرف دو دفعہ دے سکتا ہے کہ جس میں وہ واپس لے سکتا. تو الطلاق مرتان, یہ اوپر والی جو طلاق بیان ہوئی ہے یہ دو دفعہ ہو سکتی ہے. فَإِمْسَاكٌ بِمَعْرُوفٍ أَوْ تَصْرِيحٌ بِإِحْسَانٍ, تو اس طرح اگر دوسری دفعہ بھی ہو گئی پہلی دفعہ بھی ہو گئی, دونوں صورتوں میں امساکن بِمَعْرُوف, کہ یا تو آپ کو بیویوں کو روک لینا ہے بھلے طریقے سے, وہی ان اراد و اصلاح, او تصریحن بِإِحْسَانٍ, یا بھلے طریقے سے الگ کر دینا ہے, بھلے طریقے سے چھوڑ دینا ہے. بس یہی دو راستے ہو سکتے ہیں کہ دو طلاقیں, دو دفعہ آپ کو یہ حق حاصل ہے. مثال کے طور پر ایک آدمی نے ایک عورت سے شادی کی ہے اور اس کو اب طلاق دی ہے, طلاق دی ہے تو اب یہ طلاق دینے کے بعد تین ماہ تک وہ واپس لے لیتا ہے تو ٹھیک, نہیں لیتا تو وہ آزاد. اور اگر وہ واپس لے لیتا ہے تو ایک طلاق ہو گئی, اب واپس لینے کا اس کے پاس حق جو تھا ایک استعمال ہو گیا. پھر کوئی پانچ سال بعد دس سال بعد اس نے طلاق دی تو پھر اب اس کو ایک حق وہ استعمال کر چکا ہے واپس لینے کا. اب اسے طلاق دی تو اب پھر اس کے پاس تین مہینے کا ٹائم ہے, تین مہینے کے اندر اندر وہ طلاق واپس لے لے. اگر واپس لے لیتا ہے تو دوسرا حق بھی اس نے استعمال کر لیا, تو دو دفعہ طلاق دے چکا ہے اور دو دفعہ حق استعمال کر چکا ہے. اب جب تیسری دفعہ طلاق دے گا, پھر اس نے چار پانچ سال بعد دو سال ہفتے بعد طلاق دے دی, تو اب وہ یہ دونوں حق نہیں رکھتا کہ وہ واپس کرے, یہ اس کا حق نہیں ہے. ٹھیک ہے, مزید طلاق بھی نہیں دے سکے گا. تو جیسے ہی تیسری طلاق کے بعد اس کو واپس لینے کا حق ختم ہو گیا تو طلاق دینے کا بھی حق ختم ہو گیا. اب تیسری طلاق کے بعد وہ واپس نہیں لے سکتا, رجوع نہیں کر سکتا. تو یہ مطلب ہو گیا اسی آیت تک, الطلاق مرتان تک. اب جو ہے اگلا حکم شروع ہو رہا وَلَا يَحِلُّ لَكُمْ أَن تَأْخُذُوا مِمَّا آتَيْتُمُوهُنَّ شَيْئًا إِلَّا أَن يَخَافَا أَن لَا يُقِيمَا حُدُودَ اللَّهِ تمہارے لیے جائز نہیں ہے کہ تم نے جو کچھ اپنی بیویوں کو دے رکھا ہو اس میں کوئی ایک چیز بھی واپس لو، یہ جائز نہیں ہے. کروڑوں روپے دے دیے ہوئے ہیں، طلاق کے بعد آپ واپس نہیں دے سکتے، یہ بیوی کا حق ہے جو آپ اس کو دے چکے ہیں. یہ کہہ کہ آپ کا اور مشترکہ رہن سہن کا گھر ہے وہ مطلب نہیں ہے، جو آپ بیوی کو دے چکے ہیں، کوئی زیور دے چکے ہیں، کوئی تحفے دے چکے ہیں، کوئی گھر اس کے نام لگا چکے ہیں، کوئی فیکٹری اس کے گھر لگا چکے ہیں نام اس کے، واپس نہیں لے سکتے. وَلَا يَحِلُّ لَكُمْ أَن تَأْخُذُوا مِمَّا آتَيْتُمُوهُنَّ شَيْئًا، کوئی ایک چیز بھی واپس نہیں لے سکتے، سوائے اس شرط کے کہ إِلَّا أَن يَخَافَ أَن لَا يُقِيمَ حُدُودَ اللَّهِ، کہ اگر وہ مثال کے طور پر شوہر نے فیکٹری نام لگا دی ہوئی جس سے اس کا بھی روزگار چلتا ہے، اب وہ طلاق دے گا تو بیوی لے جائے گی، بیوی لے جائے گی تو اس کی تو زندگی نہیں گزر سکتی اور بیوی کے ساتھ وہ رہ نہیں سکتا، طلاق کی نوبت آ گئی ہوئی. تو اب ظاہر ہے کہ یہ حقوق پورے نہیں کرے گا. جب میاں بیوی کے درمیان حدود اللہ کی پیروی نہیں کر سکنے کا مطلب ہوتا ہے کہ میاں بیوی کے حقوق پورے نہیں کر رہی، بیوی میاں کے حقوق پورے نہیں کر رہی، لیکن نکاح جوڑ کے رکھا ہوا، لٹکے ہوئے ہیں دونوں. تو اگر اللہ کی حدود کی پاسداری نہیں ہو پا رہی تو پھر اللہ تعالیٰ کہتے ہیں کہ تم کوئی چیز واپس لے سکتے ہو، لیکن اس میں شرطیں لگا دی ہیں، میں آگے بیان کرتا ہوں. تو فرمایا کہ کوئی چیز نہیں لوگے سوائے اس کے کہ تم اس نتیجے پر پہنچو، دونوں میاں بیوی اس نتیجے پر پہنچو. یخافہ تثنیہ کا صیغہ ہے، اکیلے شوہر کا فیصلہ نہیں ہے، دونوں میاں بیوی یہ دیکھ رہے ہیں کہ ہم دونوں اکٹھے نہیں رہ سکتے، اکٹھے اگر رہیں گے تو ایک دوسرے کے حقوق پورے نہیں کر سکتے. نہ چاکی صورت اختیار کر چکی ہے یا عدم موافقت، عدم مناسبت اس درجے کی ہو گئی ہے کہ دونوں کا یہ فیصلہ ہے کہ ہم دونوں اللہ کے حدود پورے نہیں کر سکیں گے، ایک دوسرے کے حقوق و فرائض ادا نہیں کر سکیں گے، اس شکل میں تم واپس لے سکتے ہو ورنہ نہیں لے سکتے. دونوں کا فیصلہ ہونا چاہیے، صرف شوہر کا فیصلہ نہیں، دونوں کا فیصلہ ہونا چاہیے. فرمایا کہ فَإِنْ خِفْتُمْ أَنْ لَا يُقِيمَا حُدُودَ اللَّهِ، تو اگر تمہیں یہ ڈر ہو کہ وہ دونوں اللہ کی حدود کی پیروی نہیں کر سکیں گے فَلَا جُنَاحَ عَلَيْهِمَا فِيمَا افْتَدَتْ بِهِ، تو ان دونوں میاں بیوی پر کوئی گناہ نہیں ہے کہ جو بیوی فیصلہ کر لے دینے کا، شوہر نہیں کہے گا مجھے اتنا چاہیے، بیوی فیصلہ کرے گی کہ وہ کتنا دے سکتی ہے. وہ ہو سکتا ہے سارا دے دے، وہ ہو سکتا ہے آدھا دے دے، ہو سکتا ہے چوتھا حصہ دے. تو تمہارے اوپر دونوں پر کوئی گناہ نہیں ہے جو وہ عورت فدیے میں دے. واحد مونس کا صیغہ استعمال کیا، پیچھے دیکھیں تثنیہ کا صیغہ ہے، جمع کا صیغہ ہے، لیکن یہاں پر واحد مونس کا صیغہ ہے کہ جو وہ بیوی فیصلہ کرے فدیہ دینے کا. فدیہ کا مطلب کچھ پیسے دے کر جان چھڑا دے کہ تم طلاق نہیں دے رہے اس وجہ سے کہ فیکٹری میرے نام ہے، چلو آدھی فیکٹری تمہاری آدھی میری، ٹھیک ہے، یا محنت تمہاری پروفٹ میں آدھے آدھے شریک، جو بھی وہ فیصلہ کرے. تلک حدود اللہ فلا تعتدوها، فرمایا کہ یہ میری حدیں ہیں جو میں نے بنا رہا ہوں، ان کی خلاف ورزی نہ کرنا. وَمَنْ يَتَعَدَّ حَدُودَ اللَّهِ فَأُولَئِكَ هُمُ الظَّالِمُونَ، جنہوں نے میری ان بنائی ہوئی حدود کی خلاف ورزی کی تو وہ ظالم ہو گئے. بہت سخت قانون ہے. تو اب دو حصے ہو گئے اس قانون کے ابھی تک جو بیان ہوا ہے، ایک یہ کہ طلاق یافتہ عورتیں 3 مہینے تک انتظار کریں گی، 3 کرو تک، مہینے کا کیس الگ ہے اور 3 کرو کا کیس الگ ہے، 3 کرو تک، 3 حیض تک انتظار کریں گی، اور ان کے لیے یہ جائز نہیں ہوگا کہ اپنی اولاد جو ہونے والی ہے اس کو چھپائیں، اور شوہر ان کا حق رکھتے ہیں کہ وہ عدت کے دوران میں ان کو لوٹا لیں اس شرط کے ساتھ کہ وہ اصلاح کرنا چاہتے ہوں، اور البتہ باقی معاملات میں میاں اور بیوی کے حقوق برابر ہیں، کوئی فرق نہیں ہے سوائے اس ایک درجے کے جو اللہ نے دے دیا ان کو. اس کے بعد فرمایا کہ یہ طلاق جو جس میں عدت کے دوران میں شوہر کو حق حاصل ہے لوٹا لینے کا، ये सिर्फ दो दफ़ा है, एक शौहर और एक मर्द के लिए, एक मियाँ बीवी के लिए सिर्फ दो दफ़ा है। जैसे ही वो दूसरी दफ़ा कर लेगा तो खुद ब खुद ना उसको तलाक का मौका रहेगा ना उसको रुजू का मौका रहेगा। तो दो दफ़ा वो रुजू कर सकता है, तीसरी दफ़ा वो रुजू नहीं कर सकता। उसके बाद फरमाया कि तुम्हारे लिए ये जायज़ नहीं है कि अपनी बीवियों को जो कुछ दे रखा है वो वापस लो। हाँ, दोनों की राय ये बन जाए कि हम दोनों इकट्ठे नहीं रह सकते और तलाक देने के बाद शोहर भी कंगाल हो जाएगा, तो फिर बीवी से पूछा जाएगा कि तुम क्या देना चाहती हो। जो वो देने का फ़ैसला करे तो इन दोनों मियाँ बीवी पर तलाक इस तरह से करने का कोई गुनाह नहीं होगा। ठीक है, ये पहली शर्त हो गई कि पैसा बीवी से तब वापस लिया जाएगा जब दोनों की राय बन जाए कि हाँ तलाक तो होनी चाहिए, हम एक दूसरे के हकूक पूरे नहीं कर रहे और तलाक देने में रुकावट फैक्ट्री बन गई है, तो बीवी फैसला करेगी कि क्या फ़िदिये में देना है। आगे फरमाया फ़ैन तल्ला कहा, यह आयत बहुत मुश्किल है, यहाँ मुफस्सरीन ने बहुत इख्तलाफात किए हैं, लेकिन बहरहाल दो बड़ी रारा हैं, मैं दोनों बयान कर देता हूँ और फिर अपनी तरजीह भी। फ़ैन तल्ला कहा तो अगर वो अपनी बीवी को तलाक दे देता है तो फ़ला तहिल्लु लहू मिन बादी हत्ता तुनकिह ज़ौजन गैरहु, तो फिर उसके लिए जायज़ नहीं रहती ये औरत यहाँ तक कि वो किसी और शोहर से शादी कर ले। ठीक है, फ़ैन तल्ला कहा, फिर वो शोहर भी कुदरती तौर पर अपनी मर्ज़ी से अपनी आज़ादी से उसको तलाक दे दे, फ़ला जुनाह अलैहिमा अन यतराजा, तो फिर इन दोनों पर कोई गुनाह नहीं है कि ये दोनों बाहमी मर्जी से लौटा लें, एक तरफ से नहीं होगा, यहाँ पर भी दोनों का सीगा है। इन जन्ना, इस शर्त के साथ कि उनको ये यकीन हो कि आई यकीमा हदूद अल्लाह, कि वो अल्लाह की हदूद की पैरवी कर सकेंगे। तिलका हदूदुल्लाह युबय्यिनुहा लिकौमी यालमून, ये अल्लाह की हदूद है जो अपने जानने वालों के लिए अल्लाह ताला बयान कर रहे हैं। अब इसकी एक एक करके बातें समझ लीजिए। ये दूसरा ज़ाबता है, पहले तो ये जान लीजिए कि फ़ैन तल्ला कहा का एक मतलब ये लिया गया है कि ये ऊपर वाले अतलाक व मर्रतान वाली बात पर अतफ हुआ है कि ये तलाकें दो दफ़ा हैं, अगर जिसने दो तलाकें दे ली हूँ और फिर वो अपनी बीवी को तलाक दे तो ये तीसरी तलाक की बात हो रही है। एक राय के मुताबिक ये तीसरी तलाक की बात हो रही है, और दूसरी राय के मुताबिक ये इस आदमी की बात हो रही है जो पैसे लेकर तलाक दे रहा है। समझ गए, जिसने बीवी को तलाक इसलिए नहीं दे रहा था कि उसके पास रकम थी, अब वो तलाक दे रहा है पैसे लेने के बाद, तो अब ये उसके बारे में बात हो रही है कि अगर पैसे लेने वाला आदमी तलाक देगा तो उसको ये, एक तो ये है कि पैसे जितने बीवी देगी वो लेगा, और दूसरा ये कि वो दूसरी शादी के बगैर इससे निकाह नहीं कर सकता, दोबारा वापसी नहीं हो सकती। तो मेरे ख्याल में भी यही राय बेहतर है, कलाम का बहाव भी इसी का तकाजा करता है और इसमें अल्लाह ताला ने सीगे भी तब्दील किए हैं। तो फ़ैन तल्ला कहा का मतलब है कि तुम्हारे लिए इसमें कोई गुनाह नहीं है कि तुम फिदिया देकर तलाक दे दो, बीवी से जो वो देती है वो ले लो। तो अब अगर इस शौहर ने, जिसने पैसे लेकर तलाक दी है, वो तलाक देता है तो उसके बाद ये बीवी उसके लिए हलाल नहीं रहेगी यहाँ तक कि वो दूसरे शोहर से शादी ना कर ले, और फिर वो अगर तलाक दे दे या फौत हो जाए तो फिर ये दोबारा रुजू कर सकते हैं। अब उस केस में भी हम इसको क्या सन ले सकते हैं, तीन तलाकों वाले केस में भी, कि तीन तलाकों वाले केस में भी ये इस बात का इम्कान है कि हम इसको तीसरी तलाक के बाद वापस ले लें। ठीक है, लेकिन बहरहाल यहाँ जो कलाम का बहाव है, जिस तरह से कलाम चल रहा है, उसमें यही लगता है कि इस शख्स की बात हो रही है जिसने ये पैसे वापस लिए हैं, क्योंकि इसमें दो का सीगा चला था, दो के सीगे के बाद फ़ैन तल्ला कहा, तो इन्हीं दो की तरफ चल रहा है, पीछे जमा के सीगे में कलाम हुआ है, बहुलत हन्ना अहक बेरद हन्ना, वहाँ दो का केस नहीं चल रहा है। یہاں آ کر دو انسانوں کا کیس چلا ہے تو اس میں سے ایک کو طلاقہ میں بیان کر دیا اور ایک کو ہاں میں بیان کر دیا. اس لیے یہ کلام علیہما کی طرف جا رہا ہے, نہ کہ للرجال علیہ, وہ جو اوپر تھا بولتہن احق بردہن, ان کی طرف نہیں جا رہا. اگر ان کی طرف جانا ہوتا تو پھر جمع کے صیغے میں بات ہونی چاہیے تھی, ہونا چاہیے فائن طلقو ہن فلا تحل لہن, جو لہو وغیرہ کا صیغہ بدل جانا چاہیے تھا. تو یہ طلاق کا قانون ہے. اس طلاق کے قانون میں ابھی کچھ اور بحثیں باقی ہیں جو اللہ تعالیٰ بیان کر آگے کریں گے, لیکن ابھی تک جو نکتے ہیں وہ پہلی بات یہ ہے کہ یا تو اس کو تیسری طلاق کے ساتھ مانا گیا ہے کہ اوپر والی دو طلاقی ہونے کے بعد پھر اگر وہ طلاق دے دے تو یہ کیس ہوگا. عام طور سے اس کو یہ ایسے سمجھا جاتا ہے, ہمارے پرانے فقہاء نے بھی اس کو ایسے سمجھا ہے کہ تین طلاقیں دے کر دو طلاقیں دے دی, اب جب تیسری طلاق دے گا تو پھر یہ کام کرنا پڑے گا. چنانچہ ہمارے ہاں یہ ایک پورا قانون سا بن گیا ہوا ہے. دوسری رائے یہ ہے کہ اس کا تعلق دو طلاقوں سے نہیں ہے بلکہ فدیے والی طلاق کے ساتھ ہے. ٹھیک ہے, اسی سے پھر ہمارے ہاں خلا کا بھی مضمون نکالا گیا ہے. خلا ہمارے پاکستان میں قانون یہ ہے کہ بیوی طلاق لے گی تو اپنا حق مہر بھی واپس کر دے گی, وہ یہیں سے نکالا گیا ہے. اور افسوس کی بات ہے کہ سیگوں کا خیال تک نہیں رکھا گیا. یہاں کہا گیا تھا کہ بیوی فیصلہ کرے گی کہ اس نے کیا دینا ہے, اور خلا کا کوئی تعلق ہی نہیں یہاں سے. خلا در حقیقت قرآن میں بیان ہی نہیں ہوا ہے, خلا قرآن میں بیان ہی نہیں ہوا, طلاق ہی بیان ہوئی ہے. عورت طلاق لے سکتی ہے اس میں کوئی شبہ نہیں, لیکن اس کا کوئی ضابطہ قرآن مجید میں نہیں ہے. سارے کے سارے ظالمانہ ضابطے ہم پاکستانیوں نے خود بنائے ہیں. خلا کا جو بھی معاملہ ہے کہ وہ حق مہر بھی واپس کر دے گی, سب کچھ واپس کر دے گی, یہ ظالمانہ غیر شرعی قانون ہے. تو یہ جو چیز ہے اس کو سامنے رکھنا چاہیے. تو ایسا نہیں ہونا چاہیے کہ ہم اپنی طرف سے ایک قانون خود بنائیں اور اس کو شریعت کا درجہ دے دیں. تو پاکستان میں جو خلا کا قانون ہے اس کو کوئی کل سیدھی نہیں ہے. بیویاں طلاق مانگیں گی, طلاق کی طرح ان کو طلاق دی جائے گی, ان سے کوئی چیز واپس نہیں لی جائے گی, سوائے اس کے کہ وہ اس عورت کا خلے کا کیس ہو کہ جس کے پاس شوہر کی بہت ساری جائیداد ہے, شوہر کنگال ہو جائے گا, اس کے اوپر ظلم وجود میں آئے گا, صرف وہ واپس لینے کا معاملہ کرے گا, لیکن وہ بھی بیوی فیصلہ کرے گی کہ وہ کتنا دے رہی ہے. ٹھیک ہو گیا جی. اس کے بعد اگلی بات یہ ہے کہ ہمارے ہاں جو حلالہ کا قانون بن گیا, یہ بھی غلط بات ہے. قرآن مجید نے یہ نہیں کہا تھا کہ تم ساز باز کر کے دوسرا نکاح کرو اور پھر طلاق لے کے آ جاؤ, یہ نہیں کہا اللہ تعالیٰ نے. وہ آزادی کے ساتھ نکاح ہوگا, وہ شوہر اپنی آزادی سے, اپنے ارادے سے, اپنے فیصلے سے طلاق دے گا تو پھر معاملہ ہوگا. یہ نہیں ہوگا کہ آپ نے ایک نکاح ارینج نکاح کروایا کہ آپ اس کو نکاح کریں اور کل صبح طلاق دے دیجیے گا, یہ نہیں. یہ حلالہ بالکل ناجائز ہے. نبی کریم صلی اللہ علیہ وسلم نے اس کے اوپر بڑی سخت باتیں فرمائی ہیں. تو اس لیے یہ بالکل ناجائز ہے. اور اس کے بعد جو رجوع ہونا ہے وہ بھی میاں بیوی دونوں کا فیصلہ ہونا چاہیے, یہ بھی لازمی شرط ہے. فلا جناح علیہما ان یتراجعا ان ظنا ان یقیم حدود اللہ. دونوں کے دو فیصلے ہیں, رجوع کرنے کا فیصلہ بھی دونوں کا ہے, اور دونوں کا یہ فیصلہ ہونا چاہیے کہ اب ہم ٹھیک طریقے سے رہیں گے, حقوق و فرائض پورے کریں گے. اگر ایسا نہیں تو پھر رجوع نہیں ہوگا. تو اس کو کھیل نہیں بنانا چاہیے, یہ بہت سنجیدہ معاملہ ہے. نکاح میں یہ بھی سنجیدہ بات ہے کہ آپ نے جو بیوی کو پیسے دیے ہیں واپس نہیں لے سکتے, اور کوئی خلا کرنے والا اپنی بیوی کا حق مہر نہیں چھین سکتا. جو یہاں چھینا جا رہا ہے وہ شریعت کی خلاف ورزی ہے, وہ بیویوں کے اوپر ظلم ہے. بلکہ اللہ تعالیٰ نے یہ قانون بنایا ہے کہ جو بچے پالنے ہیں آپ نے اپنی بیوی کے پاس طلاق یافتہ, اس کو پیسے دینے پڑیں گے بچوں کے پالنے کے. ایسا نہیں ہو سکتا کہ بچے آپ کے ادھر پال رہے ہوں اور آپ ایک روپیہ بھی ان کو نہ دیں, یہ نہیں ہو سکتا. یہاں تک کہ اللہ تعالیٰ کہہ رہے ہیں کہ طلاق کے بعد آگے آئے گا دودھ پلانے کے بھی پیسے دینے ہیں. اپنی سگی ماں کو, بچوں کی سگی ماں کو دودھ پلانے کے پیسے دینے ہیں. کیوں؟ کیونکہ اب آپ نے اس کو طلاق دے دی ہے. طلاق نہ دی ہوتی تو بچوں کی ماں تھی, تمہاری بیوی تھی, تمہارے بچوں کو دودھ پلائے گی. لیکن جب آپ نے طلاق دے دی ہے تو پھر آپ کو अदायगी करनी पड़ेगी, क्योंकि वो आपके बच्चों को पाल रही है, वो दूध पिलाने के पैसे नहीं है, बच्चों को पालने की जो नान नफका है, ख़र्चा है, वो दे रहे हैं। तो इस तरह से ये अल्लाह ताला ने जो कानून दिया है उसमें बेगमात का इतना ख्याल रखा गया है कि आदमी परेशान हो जाता है कि दौरे जाहिलियत में उतरने वाला ये कलाम औरत को कितना बुलंद मकाम देता है। और बदकिस्मती से हमने जो खुला और इस तरह की चीज़ें बना रखी हैं उससे कुरान मजीद के दीन का इमेज इतना ख़राब हो जाता है कि हर वक्त औरत पर जुल्म ही होता रहता है। तो अल्लाह ताला के यहाँ ऐसा मामला नहीं था। और जो हमारे यहाँ यह समझा जाता है कि कुरान मजीद औरतों के साथ सानवी दर्जे का सलूक करता है, वो यहाँ वाज़े हो रहा है कि ऐसा नहीं है। लेकिन बदकिस्मती यह है कि कुरान मजीद को समझने वाले कितने लोग हैं, या समझने वाले तो हैं, अमल करने वाले कितने हैं। हम अपनी अपनी फ़िकहों के अंदर फंसे हुए हैं। मैं हनफी हूँ तो हनफी फ़िका पे जमा हुआ हूँ, मैं शाफ़ी हूँ तो शाफ़ी फ़िका में फंसा हुआ हूँ, और अगर मैं अहले हदीस हूँ तो अहले हदीसों के फतवों में फंसा हुआ हूँ। बस इसी में हम फंसे रहते हैं। कुरान मजीद को तो पढ़ता ही कोई नहीं है कानून के लिए और ये देखने के लिए कि कुरान में खुला कहाँ बयान हुआ है। तो यहाँ वक्त हो गया जी, आप रोक लेते हैं, सवालात के लिए हाजिर हूँ। वाखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन।